आजका नारी समतामूलक समाज निर्माणको लागि सशक्त नारी आवाज
महिलाहरूले पनि सक्छन्
आमा दिदी बहिनी छोरीको भित्र शक्ति हुन्छ भनेर थाहा पाउनु पर्छ
समानतामा हाम्रो विश्वास नारी सम्मान र पहिचानको लागि रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारी हरेक साताको बुधबार बिहान यसै समयमा सुन्दै आउनु भएको छ।
आफ्नै पहिचानमा स्वावलम्बीपनमा कुनै न कुनै रूपमा सामाजिक योगदान दिन सफल सक्रिय महिला नै आजका नारी हुन्। आजका नारीमा गर्व गर्छौ, आजका नारीको खोजीमा छौ। कार्यक्रम आजका नारीको आजको यो श्रृंखलामा आउनुहोस्। आज पनि स्वागत गर्छु प्राविधिक साथी मिनर्वा बज्राचार्यसँगै म चन्दा विष्ट। बुधबारको बिहानी फेरि कार्यक्रम आजका नारीको अर्को एउटा श्रृंखला लिएर यहाँहरूमा आज हामी उपस्थित भइसकेका छौं। र यहाँहरूलाई सम्झना छ भने हामीले कार्यक्रम आजका नारीमा विविध विधा र क्षेत्रमा अग्रसर सफल संघर्षरत महिला व्यक्तित्वको युवाको कुरा सुनाउँदै आएका छौं भने महिला सवालका विविध विषयको उठान पनि गर्दै आएका छौं। यसै क्रममा आज हाम्रो स्टुडियोमा दुई युवा सामाजिक अभियन्ता हुनुहुन्छ जो केही सिक्दै र सिकाउँदै हुनुहुन्छ। काठमाडौँको फेरि फेरीमा रहेर पनि बत्ती मुनिको अध्ययारो भने जस्तै रहेको चन्द्रगिरी नगरपालिका अन्तर्गतको मसिने तामाङ गाउँबाट आज दुईजना छोरीहरू आउनुभएको छ, युवाहरू आउनुभएको छ। आज हामी उहाँहरूको मसिने गाउँको अवस्था, उहाँहरूको अनुभव र सामाजिक अभियन्ताको रूपमा भर्खरै पाइला चाल्दै गर्नुभएको छोरीहरूको कुरा हामी सुनाउँदैछौ। उहाँहरू मसिने तामाङ गाउँबाट हुनुहुन्छ, एउटै गाउँको दिदी बहिनी हुनुहुन्छ। उहाँहरू दुईजना मसिने तामाङ गाउँको पढ़ाईलाई निरन्तरता दिएर अगाडि बढ़िरहने छोरी मध्येमा दुईजनामा पढ्नुहुन्छ जो असाध्यै सामाजिक कार्यमा नै अग्रसर हुनुहुन्छ, केही सिक्दै र केही सिकाउँदै अगाडि बढ़िरहनु भएको छ। आज हामी उहाँहरूको अनुभवलाई यहाँहरूमा राख्दैछौ। सबैभन्दा पहिला त सरिता र सृजना दुवैलाई हाम्रो कार्यक्रम आजका नारीमा स्वागत गर्छु।
धन्यवाद।
हजुर, यो पहिलो अन्तर्वार्ता हो, अहिलेसम्म अन्तर्वार्ता दिएको छैन नि, होइन?
छैन।
मसिने गाउँ भनेपछि यो चन्द्रगिरी नगरपालिकामा पर्छ, थानकोटको रोडबाट लगभग एक घण्टा डेढ घण्टा लाग्छ है हिँडेर जानलाई?
हजुर लाग्छ।
लाग्छ नि त। भनेपछि अहिले मसिने गाउँमा स्कुल छ कि छैन?
स्कुल छ, माथि हाम्रो गाउँभन्दा माथि छ, तर स्कुल चाहिँ सातसम्म मात्रै छ अनि बाह्र भन्ज्याङमै आउनुपर्छ। अनि अहिले सात सकेपछि चाहिँ सेभेन क्लास सकेपछि
पढाइ नै त्यति साह्रो राम्रो चाहिँ छैन त्यहाँको। अनि हामी चाहिँ पहिल्यैदेखि भन्ज्याङमै पढाइदिनु भएको, अहिले नै भन्ज्याङसम्मै पढ्छन्।
थानकोट बाण भन्ज्याङबाट पनि अझ माथि जानु पर्यो, होइन? र मसिने गाउँ भनेपछि काठमाडौँमै रहेको चन्द्रगिरी नगरपालिकामा रहेको तर असाध्यै विकट गाउँ भनेर हामीले सुन्छौ नि त, होइन? साँच्चै विकट छ?
छ। हाम्रो चाहिँ पहिला पनि अब एकचोटि चाहिँ न्युजमा आएको थियो त्यो गाउँको बारेमा चाहिँ, त्यो बेला नि काठमाडौँको कर्णाली भनेर चाहिँ चिनिन्थ्यो मसिने गाउँलाई चाहिँ। साँच्चै हो जस्तो लाग्छ। अब अहिले पनि हाम्रो ठाउँमा चाहिँ एउटा पक्की घर समेतमा बस्न सकेको छैन,
पक्की घर समेत छैन। अब बालबच्चालाई नि उच्च शिक्षा दिने क्षमता पनि छैन क्या हाम्रो गाउँ घरको मानिसहरू।
शिक्षा अब बुवा आमाले दिन खोजे पनि अब त्यही अनुसारको आर्थिक अवस्थाले पनि पुगिरहेको छैन, होइन? त्यसैले नि काठमाडौँ भन्नुहुन्न कि, बाहिरको मान्छे आउनुभयो भने कहाँ हुनुहुन्छ भनेर कलमा बोलिरहेको त हामीले सुन्छौँ कि, धादिङमा छु भन्नुहुन्छ कि। अनि त्यहाँ त्यति ठाउँमा नि रोडको सुविधा छैन, अब राति हिँड्दाखेरि अब छोरीहरू सुरक्षित।
सबैभन्दा समस्या मसिने गाउँको के हो त?
दैनिक हिँड्नुपर्ने भएर चाहिँ त्यो गाडीको नै जस्तो लाग्छ। अब त्यो गाडीकै कारणले पनि कति धेरै समस्याहरू भोगिरहेको छ कि, जस्तै अब समयको चाहिँ धेरै नै खर्च भइरहेको छ। जस्तै अब जब गर्न पाए नि भने जस्तो हुन सकेका छैन, पढाइकै लागि नि अब राम्रो पढाइ पढ्ने हो भने त अब यतै रुम लिएर बस्नुपर्ने अवस्थासम्म नि छ।
धेरै जसो चाहिँ भूकम्पले हल्लाकै घरहरूमा बस्नु भइरहेको अवस्था छ।
भाषा पनि तामाङ मात्र हुन्छ त्यहाँ बोल्न, अहिले पनि बोल्न तपाईँहरूलाई पनि तामाङ नै सजिलो लाग्छ होला होइन?
हामीलाई नि तामाङ नै सजिलो लाग्छ, अनि हामी साथी हुन्छ नि त कतै जाँदाखेरि, अनि जहाँ पनि अब तामाङ नै बोलिरहेको हुन्छ। अनि नेपाली बोल्नलाई चाहिँ अहिले पनि अप्ठ्यारो हुन्छ कि तपाईँसँग बोल्न नि अहिले अप्ठ्यारो भइरहेको छ होइन? अब जस्तै जुन संस्था अन्तर्गत चाहिँ हामी काम गर्छौँ भन्छन् त, अब त्यसमा पनि अब ट्रेनिङहरू दिँदा चाहिँ कुनै बेला अब तामाङको त्यो शब्द निस्किन्छ होइन, अब बुझ्ने ठाउँमा त ठिकै छ, नबुझ्ने ठाउँमा चाहिँ अप्ठ्यारो हुन्छ। त्यसै कारणले पनि हामी बोल्नलाई नि अप्ठ्यारो लाग्ने, नबोलौँ कि जस्तो पनि लाग्छ, तर पनि हामी चाहिँ आफूलाई चाहिँ विश्वास राखेर
नबोलेर त भएन नि त।
साथीहरू सबै तामाङै तामाङ भएपछि तामाङै बोल्ने अब, अनि त्यसपछि अनि त्यो शब्दहरू चाहिँ त्यसमा नै जान्ने गर्दछ।
काठमाडौँको डाँडाकाँडा वरपर काठमाडौँको फेरि धेरै तामाङ बस्तीहरू छ नि त होइन? अनि तामाङ बस्तीहरूको कुराहरू चाहिँ हामीले धेरै ल्याउन पनि सकिरहेको छैन होइन, कहिले कहिले हाम्रो इच्छा हुँदा हुँदै पनि, तर हाम्रो प्रयास चाहिँ छ। काठमाडौँबाट नजिक रहेर पनि काठमाडौँको कर्णाली भनेर चिनिने चन्द्रगिरी नगरपालिका अन्तर्गतकै मसिने तामाङ गाउँको दुईजना छोरीसँग आज हामी कुराकानी गर्दैछौ। शिक्षित छोरीहरू हुनुभयो होइन त्यो गाउँको? स्नातक तहसम्म पढ्ने थोरै मध्येमा दुईजना पढ्नुहुन्छ अहिलेसम्ममा होइन, र पढाइलाई निरन्तरता दिइरहेको त्यो गाउँबाट पनि दुईजना हुनुहुन्छ, दुई छोरीहरू, उहाँहरू गाउँको दिदीबहिनी हुनुहुन्छ होइन, सरिता तामाङ र सृजना तामाङ, दुईजना सँगसँगै अहिले सामाजिक अभियन्ताको यात्रामा लाग्नु भएको छ। यो यात्राको सुरुवात चाहिँ कसरी भएको थियो?
सुरुमा चाहिँ अब तालिमबाट नै सुरु भएको थियो। अब सुरुमा चाहिँ हामीलाई चाहिँ अब यस्तो यस्तो महिला सम्बन्धी चाहिँ तालिम छ, तिमीहरू जान इच्छुक भए जाऊ भन्नुभएर स्कुलबाट चाहिँ हामीलाई सूचना आएको थियो। अनि हामीलाई चाहिँ केही पनि थाहा थिएन कस्तो हुन्छ, के सेवा सुविधा छ भन्ने कुरा पनि। अनि हामी दुईजना चाहिँ स्कुल अब विद्यालयदेखि नै हामी चाहिँ अलि एक्टिभ खालको भएर पनि होइन, अनि सरले चाहिँ हामीलाई चाहिँ अवसर दिनुभयो, अनि हामी चाहिँ हुन्छ नि त भनेर गयौँ। अब त्यो बेला पनि हामीलाई चाहिँ मेन कुरा चाहिँ पैसाकै चाहिँ समस्या भएको थियो कि, अब पैसा होइन, अब त्यति टाढा भनेको छ होइन, अब पैसा त चाहियो नि त गाडी भाडा अब छ कि छैन भन्ने कुरा नै भएको थियो। अनि त्यसपछि अब नयाँ ठाउँ होइन, नयाँ ठाउँमा त अब बाटो चिनिन्छ कि चिनिँदैन भन्ने पनि अलमलमा परेको थियो कि, अब हामी नि काठमाडौँमा यता नआउने होइन, आउन त आउँथ्यो तर कलङ्कीसम्मको मात्रै बाटो चाहिँ राम्रोसँग थाहा थियो, कालीमाटीसम्म नै आइपुग्थ्यो तर राति तरकारी बेच्न मात्रै के, अनि त्यही भएर चाहिँ हामीलाई धेरै नै अप्ठ्यारो पर्थ्यो। अनि हाम्रो चाहिँ अर्को एकजना साथी पनि हुनुहुन्थ्यो, अनि उहाँहरूसँग चाहिँ हामी तालिममा आयौँ। तालिममा आइसकेपछि चाहिँ अब 5 दिनको तालिम थियो, अनि कहिले बित्ला जस्तो लागेको थियो कि, यो विषयहरू चाहिँ कहिले नसुनेको जस्तो नि लाग्थ्यो। अनि कुनै चाहिँ अब विद्यालयमा पढेकोहरू पनि त आउँथ्यो नि त होइन, यो त पढिसकेको कुरा नि केही सिकाएर होला जस्तो लाग्थ्यो कि। अनि हामीले चाहिँ बाटोमा आउँदाखेरि चाहिँ अबदेखि बोलायो भने हामी नजाने ल भनेर पनि भनेको थियो कि, अब बुझेको थिएन नि त त्यसको महत्त्वको बारेमा। अनि तर पछि चाहिँ अब लास्ट दिनमा चाहिँ अब उहाँहरूले चाहिँ अब सेवा सुविधाहरू दिनुभयो, त्यही अनुसारको चाहिँ उहाँहरू चाहिँ धेरै नै अब साथी जस्तै कि, अब त्यस्तो अब बोस टाइपको होइन, अब जस्तै अलि ठुलो पदमा बसेको मान्छे जस्तो व्यवहार नगरिकन चाहिँ अब हाम्रो साथीहरू जस्तै अब मिलेर चाहिँ हामीलाई चाहिँ सहयोग गर्ने बुझाउने गर्नुहुँदा चाहिँ खुसी लाग्यो। त्यसपछि चाहिँ हामी पछ्याउँदै गइसकेपछि चाहिँ अनि त्यस तालिमलाई चाहिँ निरन्तरता दिन थालेपछि चाहिँ अनि हामीले चाहिँ आफूलाई चाहिँ विकास गर्न सकेको हो।
सरिताले भने जस्तै अब यस्तो थियो कि, अब कामहरू नि हुने अब, अनि मम्मीहरूले नि अब कुरा गर्दा चाहिँ अब पैसा भए जाऊ नत्र नजाऊ भन्नुहुन्थ्यो कि। पहिला सुरुमा ट्रेनिङ जानलाई त अब केही थाहा थिएन नि त हामीलाई, अब भत्ता दिन्छ चाहिँ भनेको थियो, कति दिन्छ चाहिँ थाहा थिएन। अनि त्यसपछि हामी चाहिँ अब तिमीसँग पैसा भए चाहिँ जाऊ नत्र हामीसँग पैसा छैन नजाऊ भन्नुहुन्थ्यो कि
घरबाट।
अनि त्यसपछि गयौँ, अनि हामीले तालिम सकेपछि लास्टमा मात्रै दिन्छ नि त पैसा, पैसा भने त जुन भत्ता हामीलाई गाडी भाडा भनेर छुट्याएको पैसा चाहिँ हामीले चाहिँ म्यामले चाहिँ त्यो ज्योति म्यामले चाहिँ हामीलाई फर्स्टमा नै दिनुभएको थियो कि, बिचमा नै तिमीहरूलाई भाडा छैन भने लैजाऊ भनेर चाहिँ फर्स्टमा नै हामीलाई पप्पा चाहिँ दिनुभएको थियो कि।
हजुर, अनि उसले भनेको जस्तै अब घरबाट नपठाउने कुरा थियो नि त, अब उसलाई जस्तै अब तिमीसँग पैसा छ भने जाऊ नत्र चाहिँ हामीलाई थाहा छैन हामीसँग पैसा छैन भन्ने कुरा गर्नुभयो कि। अब त्यो बेलामा चाहिँ हामी
तालिम जानलाई पनि फेरि गाडी चढ्नु पर्यो,
गाडी चढ्नु पर्यो, अब त्यहाँ गाडी चढ्नको लागि नि हामीलाई चाहिँ दिनको 100 रुपियाँ चाहिँ खर्च हुन्थ्यो नि त, अब 5 दिनको लागि 500 चाहियो। अनि हामी दुईजना चाहिँ फेरि पहिल्यैदेखि नै अलि मेहनती खालको होइन, अब गाउँतिर त मेलापात हुन्छ नि त, अब ज्यालातिर गएर चाहिँ अब पैसाहरू कमाउने गर्थ्यो होइन, अनि हामीले चाहिँ स्कुलको खर्चहरू नि प्रायः चाहिँ हामीले त्यसरी नै जुटाएको हो। अनि त्यो बेलामा नि मेरो मसँग चाहिँ 500 रुपियाँ ट्याक्कै 500 रुपियाँ थियो, अनि त्यही भएर पनि जाने आँट आयो, अनि उसँग पनि सायद
त्यही पैसा थियो। अब त्यो बेला चाहिँ के थियो भने अब जेठ महिनाको थियो अनि मकै गोड्ने बेला हुन्छ नि त, मकै गोड्ने गोड्नलाई बोलाउँछ अनि त्यो ज्यालामा गएको पैसा फर्स्टमा चाहिँ त्यसरी नै गएको।
अरूको बारीमा काम गर्न गएको ज्याला जम्मा पारेर राखेको थियो। स्कुल पनि त्यस्तै खर्च जुटाउने, विद्यालय पढ्दा पनि त्यसरी नै हो
लगभग। कुनै कुनै ठाउँमा चाहिँ अब काममा जान भ्याउँदैन, त्यो बेलामा चाहिँ एक दुई ठाउँमा चाहिँ उहाँहरूले दिनुभयो, नत्र प्रायः चाहिँ हामी आफैले जुटाउँथ्यौँ। अनि पैसा नि अब तिर्नको लागि चाहिँ हामीले चाहिँ बाँकी राखिरहन्थ्यौँ, अनि जब जब काम आउने त्यो बेलामा चाहिँ तिर्दै जान्थ्यौँ।
यसमा चाहिँ म चाहिँ सानैदेखि मैले चाहिँ स्कलरसिप पाउने क्या, मेरो आर्थिक अवस्था निकै कमजोर, अब चारजना थियो नि त हाम्रो, चारजनालाई पढाउनलाई त अब धेरै गाह्रो हुन्छ। एक दुई क्लासदेखि नै अब स्कलरसिपहरू पाउने, स्कलरसिप नपाए नि अब ड्रेसहरू स्कुलले दिन्छ नि त, त्यस्तो ड्रेसहरू कति पाए, त्यसरी मैले भर्ना फिस तिरेको त्यस्तो थाहै भएन। अनि त्यस सेभेन क्लासदेखि चाहिँ एनएमबीएस छ नि महिला विश्वासीसँग, उहाँहरूले नै मलाई पढाउनु भएको थियो,
सामाजिक संस्थाले सहयोग गरे।
मलाई तर थाहा थिएन, पछि मात्रै थाहा पाएको कि मैले द्रौपदी म्याम आउनु भएको थियो एकचोटि,
अनि
त्यो म्यामको अनुहार याद भएर मात्रै थाहा पाएको, नत्र मलाई कुन संस्थाले सहयोग गरेको नि थाहा थिएन। मलाई पहिला एकचोटि मात्रै भेट्न आउनु भएको थियो, फर्स्टमा सहयोग गर्दा त्यति थाहा थियो, अनि पछि पछि अनि टेनसम्मै सहयोग गर्नुभयो। त्यसरी पढे, इलेभेनमा चाहिँ बुवा मम्मीले नै भर्ना गर्नुभयो, सबै बुवा मम्मीले गर्नुभयो। त्यसपछि फेरि टुवेल्भमा चाहिँ म्यामहरूले नै सहयोग गर्नुभयो।
बुवा आमा चाहिँ के गर्नुहुन्छ?
बुवा मम्मी कृषि खेतीपाती गर्नुहुन्छ, तरकारीहरू चाहिँ अब काली माटी ल्याउने बेच्ने, अब त्यसरी नै जीविकोपार्जन चलिरहेको छ।
हजुर सरिताको?
मेरो नि त्यस्तै हो, अब उसले भनेको जस्तै उसको सँग चाहिँ मेरो चाहिँ पहिलाको मिल्छ कि, मेरो दिदी दाईहरूसँग चाहिँ उसको मिल्छ कि, ऊ पनि जेठी छोरी हो होइन, म चाहिँ कान्छी छोरी हो, त्यही भएर चाहिँ हाम्रो कुराहरू चाहिँ अब मैले चाहिँ त्यस्तो अब उसले जस्तो चाहिँ आर्थिक अवस्था चाहिँ भोग्नु परेन होइन। मेरो दिदी दाईले चाहिँ पैसाकै कारणले चाहिँ नभएर चाहिँ पढाइ छोड्नु पर्यो, अनि त्यसैले चाहिँ अब मेरो घरमा चाहिँ अब धेरै झगडाहरू हुन्थ्यो कि, अब शिक्षा नभइसिँदैन एक हुँदो रहेछ, अनि त्यसपछि चाहिँ दिदी पनि छिटै बिहा गर्नुभयो। दिदी छिटै बिहा गरेको देखेर चाहिँ दाईले चाहिँ पढाइ छोडेर होइन, अब मेरो बहिनीलाई चाहिँ केही न केही, म त पढ्न सकेन, बहिनीलाई चाहिँ केही न केही भने नै ठुलो बनाउँछु भनेर चाहिँ दाईले चाहिँ मेहनत गरेर अनि मलाई चाहिँ केही कुराको नि कमी दिनुभएको छैन या, तर पनि मैले चाहिँ अब घरको अवस्था बुझेर चाहिँ आफैले कमाउँथेँ होइन। अहिले पनि दाईले चाहिँ अहिले पनि मैले थोरै थोरै भए नि कता कता भए नि कमाउँछु होइन, तर पनि किनलाई चाहियो भने चाहिँ भन, म जसरी भए नि दिन्छु भन्नुहुन्छ। त्यही कुराले नि मलाई चाहिँ एक प्रकारले हौसला मिलेको छ।
कस्तो राम्रो दाई है। आज रेडियो नेपालबाट कार्यक्रम आजका नारी सुनिरहनु भएको छ भने जेएनजी पुस्ता नवयुवा पुस्ताका दुई छोरीहरू हुनुहुन्छ जो स्नातक तह पढ्दै हुनुहुन्छ, व्यवस्थापनमा होइन उच्च शिक्षा हासिल गरिराख्नु भएको छ, दुवैजनाको बैंकमा काम गर्ने इच्छा छ होइन, अहिले चाहिँ सामाजिक कार्यमा पनि लाग्नु भएको छ, सामाजिक संस्थाले दिने तालिमहरूमा एकदमै क्रियाशील हुनुहुन्छ दुवैजना। दुईजनाको कुरा गर्दा साथ अप्ठ्यारो छ, तर त्यो अप्ठ्यारोलाई पन्छाउँदै पन्छाउँदै अगाडि बढ्या जस्तो लाग्छ कहिले कहिले
लाग्छ। अब तालिमकै कुराहरू गर्नुपर्दा नि होइन, अब जस्तै अब महिला दिदी बहिनीहरूलाई दिन त्यति साह्रो गाह्रो छैन, उहाँहरू अब नयाँ कुरा भन्ने चाहिँ अब अलिअलि चेतना भइसकेपछि सिक्नुपर्छ भन्ने कुराहरू उहाँहरूसँग छ। शिक्षित पुरुषहरूले पनि साथ दिनुहुन्छ नदिने होइन, जुन जुन अब अलि बुझ्ने खालको उहाँहरूले दिनुहुन्छ, जुन चाहिँ हाम्रो समाजमा चाहिँ अब जुन हाम्रो गाउँमा चाहिँ अब अलि बुझ्ने भन्दा नबुझ्नेहरू धेरै छन् कि, अब जुन बेरोजगार युवाहरू धेरै छन् उनीहरूले नै झन् हामीलाई चाहिँ भड्काइरह हुन्छ कि, महिला सशक्तिकरणको घरेलु हिंसा हुँदा के गर्ने, तनाव व्यवस्थापन हुँदा के गर्ने भनेर चाहिँ हामीले भन्छौँ, अनि उहाँहरूले चाहिँ हामीलाई चाहिँ विश्वास नगरे जस्तो के गरी भन्नुहुन्छ, प्रश्नहरू पनि त्यही अनुसारको सोध्नुहुन्छ कि, अन्त हामीलाई चाहिँ त्यो कुराहरू चाहिँ धेरै गाह्रो हुन्थ्यो।
सरिताले भने जस्तै अब मेरो विचारमा चाहिँ अब त्यस्तो पुरुषलाई चाहिँ झन् त्यो तालिममा चाहिँ सहभागी गराएर चाहिँ जुन नबुझेको पुरुषहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ त्यस तालिममा चाहिँ सहभागी गरेर महिलाहरूको अधिकार चाहिँ यस्तो रहेछ भनेर उनीहरूले नि बुझोस्, महिलाहरूलाई हिंसा गर्न हुँदैन रहेछ भनेर चाहिँ उनीहरूले नि बुझोस् जस्तो लाग्छ।
हजुर महिलाको कुरा महिलालाई मात्रै सिकाएर हुँदैन, हिंसाको कुरा, महिला सशक्तिकरणको कुरा, अधिकारको कुरा महिलाले मात्र जानेर हुँदैन, त्यो घरको पुरुष सदस्यले होइन,
जुन हिंसा गर्ने व्यक्ति हुन्छ उसले नै बुझेको छैन भने अरूले बुझेर चाहिँ अब के गर्नु, उसले झन् यति यति जानेको रहेछ तैँले भनेर चाहिँ झन् झगडा घरमा निकाल्ने हुन्छ नि त, जुन व्यक्तिले नबुझेको छ उसलाई चाहिँ बुझाउनु पर्ने जस्तो लाग्छ मलाई।
अनि अर्को कुरा जस्तै अब हामी त युवा भयो नि त, अब महिलाको अधिकार महिलाको अधिकार भनिराख्दा पनि त होइन, अब पुरुषलाई पनि त अन्याय हुन सक्छ नि त, कतिपय ठाउँमा पुरुषहरू पनि अन्यायमा परिरहेको छ, त्यो कुराहरूलाई पनि हामीले चाहिँ ल्याएर महिलाहरूलाई पनि अब सचेत गरिरहेको छौँ कि स्पष्ट रूपमा हेर्दा चाहिँ अब महिला नै पीडितहरू धेरै देखिन्छ नि त. अब महिलालाई पनि बाहिर आफ्नो पीडाहरू चाहिँ ल्याउन सजिलो छ, तर पुरुषहरूलाई त्यति छैन नि त. अब पुरुषहरूलाई पनि हिंसा भइरहेको हुन्छ, त्यो कुराहरूलाई पनि अब महिलाहरू सामु चाहिँ हामीले चाहिँ के सचेतनाको लागि चाहिँ के कुराहरू चाहिँ राख्ने गर्छौँ प्रत्येक तालिमहरूमा?
हजुर, सरिताको र सृजनाको दुईजना युवा पुस्ताको छोरीहरूको यो कुरा सुनिरहँदाखेरि लाग्यो, थाहा पाउनु बुझ्नु कति ठूलो कुरा हो. तपाईँहरूले तालिम मार्फत सामाजिक संघ संस्थाहरूको पहलले दिने तालिमले पनि कति ठूलो काम गर्दो रहेछ नि त होइन. अहिले सिक्दै सिकाउँदै हुनुहुन्छ नि त होइन. यो एउटा अवसरले हो नि.
हजुर, अनि त्यो सँगसँगै मैले चाहिँ अब यो तालिम दिँदै गर्दाखेरि एउटा कुरा चाहिँ के अनुभव गरेको भने, जस्तै हाम्रो ठाउँ पनि गाउँ हो, अब दक्षिणकालीको ठाउँ पनि गाउँ नै हो. अब म चाहिँ दुई ठाउँमा नि पुगिसक्यो, अब सृजना चाहिँ छैन होइन. दक्षिणकालीको ठाउँको महिलाहरू केही मात्रामा शिक्षित छन् होइन, आफ्नो नाम भए नि आफ्नो परिवारको नामहरू हो कि आधारभूत शिक्षा उहाँहरूसँग छ, तर हाम्रो ठाउँमा हेर्दाखेरि आफ्नो नाम समेत राम्रोसँग लेख्न जान्नु भएको छैन कि. अब उहाँहरूलाई त अधिकार भनेको के हो, अब हिंसा भनेको नि हिंसा भइरहेको छ, तर त्यो शब्दमा त उहाँहरूलाई थाहा छैन नि त. यता चाहिँ राम्रोसँग बुझाउनु पर्ने, अब सुरु कख सिकाएको जस्तै गरी चाहिँ उहाँहरूलाई चाहिँ अधिकार भनेको के हो, अधिकार शब्द त उहाँहरूलाई के हो जस्तो लाग्छ कि
सुरुमा.
हजुर, लाग्थ्यो
सृजना र सरितालाई पनि लाग्थ्यो होइन,
हामीलाई पनि लाग्थ्यो. त्यो तालिमहरू दिइसकेपछि चाहिँ अहिले चाहिँ उहाँहरूले त्यति कुरा चाहिँ बुझ्नु भएको छ भने, आफ्नो अधिकारको बारेमा बुझ्नु भएको सँगसँगै आफ्नो परिचय पनि राम्रोसँग दिन सक्नुहुन्थेन कि. अब अगाडि आएर बोल्न पनि उहाँहरू चाहिँ लाज मान्नुहुन्थ्यो कि, आउँदैन मलाई आउँदैन भन्नुहुन्थ्यो. अनि हामीले सिकाए पनि होइन के बोल्ने मैले बिर्सिसकेँ भन्ने कुरा चाहिँ गर्नुहुन्थ्यो कि. तर अहिलेको अवस्थामा हेर्ने हो भने चाहिँ उहाँहरूले केही नसके नि आफ्नो परिचय दिन सक्नुहुन्छ, घरेलु हिंसा भनेको के हो भन्ने थाहा पाउनु भएको छ, अनि अधिकारको कुराहरू चाहिँ थाहा पाउनु भएको छ. अधिकारको कुराहरू पनि अब धेरै ठुल्ठुलो कुराहरू त थाहा नहोला, तर आधारभूत के कुराहरू चाहिँ चाहिन्छ अधिकारभित्र चाहिँ पढ्ने कुराहरू चाहिँ उहाँहरूलाई थाहा छ अहिले चाहिँ.
आमाहरू सिक्दै हुनुहुन्छ सृजना?
हजुर,
छोरीहरूले अब आमालाई होइन दिदीहरूलाई सिकाउँदै हुनुहुन्छ, दाजुभाइलाई पनि सिकाउने प्रयासमा हुनुहुन्छ. कुरा त धेरै जान्न बाँकी रहेछ है.
हजुर,
त्यस्तो लाग्छ जति जान्यो त्यति
छ नि. अनि अर्को कुरा चाहिँ जस्तै अब त्यो तालिमकै क्रममा चाहिँ निस्किएको कुराहरू चाहिँ जस्तै महिनावारीको कुराहरू पनि जोडिन्छ होइन. मेरो आमा पनि त्यो ट्रेनिङमा चाहिँ सहभागी हुनुभएको थियो कि. अब मेरो आमा चाहिँ अब छेत्री बाहुन भएको ठाउँमा चाहिँ हुर्किनु भएको थियो. हाम्रो तामाङ समुदायमा चाहिँ हामी जन्मेको गाउँमा चाहिँ त्यति धेरै त्यो महिनावारी हुँदा चाहिँ बाँड्ने कुराहरू चाहिँ त्यति धेरै छैन होइन. तर पनि अब त्यो जुन समुदायमा हुर्किनु भएको आमाहरू हुनुहुन्छ नि त, उहाँहरूले चाहिँ त्यो कुराहरू चाहिँ ल्याउनुहुन्छ कि. मेरै आमाले पनि अब जस्तै महिनावारी हुँदाखेरि अब दाजुभाइको मुख हेर्नु हुँदैन, त्यो कुराहरू चाहिँ गर्नुहुन्थ्यो. अनि त्यही भएर नि मैले चाहिँ अब सुरुमा महिनावारी हुँदा पनि मैले चाहिँ उहाँहरूलाई भनिनँ कि. अनि कति महिनापछि चाहिँ अब मम्मीले चाहिँ अब मैले चाहिँ त्यो कपडाको टालो थियो नि त, अब त्यो बेला त प्याड किन्न पैसा चाहिन्छ नि त, अनि थिएन. अनि कपडाको प्याड चाहिँ मैले त्यो बेड मुनि राखेको थियो, उहाँले चाहिँ भेटाउनु भएछ क्या. त्यसपछि चाहिँ मलाई गाली गर्नुभयो, अनि किन यसरी राखेको, कहिलेदेखि भएको थियो भन्दा मैले चाहिँ त्यही दिनदेखि भएको भने कि उहाँलाई चाहिँ. अब त्यस्तो कुराहरूले गर्दा पनि अब महिला जुन छोरीहरूलाई चाहिँ खुल्नलाई चाहिँ गाह्रो भइरहेको अवस्था पनि छ. आमाले चाहिँ भन्नुभएको कुराहरू चाहिँ त्यस्तो चाहिने कुराहरू त मान्नुपर्छ होइन, नचाहिने कुराहरू चाहिँ म मान्दिनँ. जस्तै बोट बिरुवा छुने कुराहरू पनि होइन, मर्छ भन्छ तर अहिलेसम्म मरेको छैन होइन. मन्दिर जाँदा नि अब जानुहुन्न भन्ने पाप लाग्छ भन्ने कुराहरू छ नि त. म चाहिँ गएको छु कि अहिलेसम्म मलाई केही भएको छैन, अथवा मरेको मान्छेले पनि होइन महिनावारी हुँदा म मन्दिर गएको थियो यस्तो भयो भनेर आएको छैन नि त. त्यो कुराहरू चाहिँ म घरमा ल्याउँछु कि.
मेरो घरमा नि त्यस्तो बार्ने कुरा महिनावारीसम्म त्यस्तो बार्ने कुरा त छैन. मैले नि लुकाएको फर्स्टमा, अब त्यस्तो गाउँ अब महिनावारीको बारेमा थाहा नै नभएर नि होला. अब मैले चाहिँ पहिलो महिनावारी हुँदा चाहिँ मैले नि घरमा भन्न चाहिँ सकिनँ. अनि त्यसपछि तेस्रो चोटि हुँदा चाहिँ मम्मीले देख्नुभयो कि, अनि पहिलोचोटि भएको हो भन्दा अँ पहिलोचोटि भनेर भन्यो. अनि बिस्तारै महिनावारीको बारेमा जान्दै गयो र यहाँसम्म आइपुग्यो.
अनि त्यो महिनावारीको विषयमा नि अहिले चाहिँ कस्तो छ स्कुलमा थाहा छैन होइन. हामी पढ्दासम्मको चाहिँ हामीलाई चाहिँ जुन त्यो पाठ आउँथ्यो नि त त्यो नै उहाँहरूले चाहिँ पढाउनु भएन कि. अनि
महिनावारी सम्बन्धी विषय पाठ्यक्रममा भएको कुरा नि पढाउनु
राम्रोसँग बुझाउनु भएन कि. अब जुन अब त्यो अङ्गहरू पनि हुन्छ नि त स्वास्थ्य किताबमा त हामीले पढेको होइन, त्यो पाठ आउन साथै उहाँले चाहिँ हाँसेर त्यो यो चाहिँ घरमै पढेर आऊ है भन्नुभयो कि. अब त्यो कुरा चाहिँ मेरो जीवनमा कसरी लागू भयो भन्दाखेरि चाहिँ होइन, अब हाम्रो गाउँको एकजना भाउजूले चाहिँ के म महिनावारी हुनुभन्दा अगाडि चाहिँ अब तिमीहरू महिनावारी हुने बेला भयो होइन, अनि तिमीहरूको त महिनावारी भएपछि त्यो भुरुक्रु आउँछ भन्ने कुरा गर्नुभयो कि. धेरै कुराहरू परिवर्तन हुन्छ भन्नुभयो कि. अनि मलाई चाहिँ के लाग्यो भने अब सुरुमा त अब म पहिलो जरी महिनावारी भएँ, त्यसपछि मैले दुई तिन दिन पछाडि हेरेँ कि आफूमा केही परिवर्तन भएको छैन, कतै म अब अल्पसङ्ख्यकतिर पो पर्दिनँ कि भन्ने कुरा पनि लाग्यो। अब त्यो त राम्रोसँग शिक्षा नभएर रहेछ नि त होइन, अब त्यो कुराहरू पनि आउँछ।
बिस्तारै परिवर्तन हुन्छ भनेर चाहिँ अब बुझाउनु भएको भए, अब विद्यालयतिर चाहिँ अब बिस्तारै परिवर्तन हुन्छ, किशोर किशोरीमा महिनावारी भएपछि यस्तो यस्तो परिवर्तन हुन्छ भनेर चाहिँ महिनावारी हुनुभन्दा अगाडि बुझाउनु भएको भए त हामीलाई सजिलो हुन्छ नि त।
नबुझ्दाखेरि कति अप्ठ्यारो हुँदो रहेछ होइन, सुन्दाखेरि सानो कुरा त हो नि जस्तो लाग्छ, तर हाम्रो छोरीहरूलाई कति अप्ठ्यारो पारेको हुँदो रहेछ। महिनावारी स्वच्छता सम्बन्धी, मर्यादित महिनावारी सम्बन्धी, महिनावारीमा दिनुपर्ने सहयोग माया नहुँदा हाम्रो धेरै छोरीहरूले मनभित्र कति पीड़ा खपेर त्यो सही राख्नु भएको छ, त्यो कुरा बुझ्न कति आवश्यक हुँदो रहेछ। आज छोरीहरूको कुरा सुनेपछि झन् त्यो अनुभूति भयो, कति कुराहरू जान्नु सिक्नुपर्छ नि त है। अहिले कुरा सुन्दाखेरि मसिने तामाङ गाउँमा शिक्षाको अभावले, चेतनाको अभावले, गरिबीको कारणले प्रायः जसो कृषि कर्म गर्नुपर्ने, तरकारी बेच्न कालीमाटी धाउनुपर्ने होइन, आर्थिक उपार्जनको माध्यम कृषि मात्र भयो। त्यो हुँदाखेरि धेरैले पुरा पढ्न चाहिँ पाउनु भएको छैन। त्यहाँ
अहिलेको अवस्थामा चाहिँ हाम्रो पालोसम्म चाहिँ आर्थिक अवस्थाले चाहिँ धेरै रोकेको थियो होइन,
तर
अहिले चाहिँ फेरि के छ भन्दाखेरि चाहिँ बुवा आमाहरूले चाहिँ अब जसरी नै दुःख गरेर चाहिँ मेरो छोराछोरीले चाहिँ पढाउनु पर्छ भन्ने सोच आइसक्यो नआएको होइन, तर मेन कुरा चाहिँ अब छोराछोरीहरूमा नै शिक्षाको चाहिँ अलिक कमी भएको जस्तो चाहिँ देखिन्छ कि अब
पढ्नुपट्टि त्यति मन नभएको,
हजुर पढ्नुपट्टि चाहिँ ध्यान नदिकन चाहिँ अब त्यो बाहिरी रमझमतिर होइन, अब अहिले त प्रत्येकको हातमा मोबाइल हुन्छ, बुवा आमाको नि अब मोबाइलहरू हेर्ने गर्दा चाहिँ अब टिकटकतिर देखाएर हुन्छ नि त, अब सामाजिक सञ्जालमा चाहिँ धेरै अब बिहा भइसकेपछि गरगहना छपक्क लागेको मान्छेपट्टि कति खुसी देखिन्छ नि त, अनि त्यही रमझम चाहिँ उनीहरू चाहिँ फसेर छिटै चाहिँ बिहा गर्न पुगिरहेको हुन्छ कि, अब त्यसै अनुसार चाहिँ उनीहरूको चाहिँ अब पढाइहरू बिग्रिन्छ। केही समयको लागि होइन, राम्रै होला, रमझम रमाइलो होला, तर भविष्य चाहिँ उनीहरूको चाहिँ धेरै नै
अन्यलमा रहेको छ। भनेपछि अहिले पनि सृजना र सरिताको मसिने तामाङ गाउँमा उमेर नपुग्दै बिहा हुन्छ,
हजुर 15-17 वर्षसम्मकोले चाहिँ बिहा गरिरहेको अवस्था छ, अब त्योभन्दा बढी पुगिसके चाहिँ बुझ्नु भइसक्या हुन्छ नि त।
आफ्नै घरमा पनि त्यस्तो छ?
छ, मेरो घरमा मेरो बहिनीले बिहे गरेर नि छोरा पाइसक्यो, 15 वर्षमा बिहे गरेको, 16-17 लाग्यो यसपालि वैशाखदेखि,
बहिनीले बिहा गरेर बच्चा जन्माइसक्यो, भनेपछि त्यस्तो कति होला होइन गाउँमा?
छ, हाम्रो समाजमा चाहिँ एक दुई घरमा नहोला तर प्रायको घरमा छ त्यस्तो।
अहिले सृजना नै 20 वर्षको भयो, बहिनीले बिहा गरेर बच्चा जन्माइसकेको छ, त्यसो धेरै छोरीहरू हुनुहुन्छ, उमेर नपुग्दै बिहा भयो भने के हुन्छ भनेर त देख्नु पनि भयो, हेर्नु पनि भएको छ, अनि तालिम लिएपछि कति कुरा थाहा पनि भयो होला नि होइन।
अप्ठ्यारो चाहिँ धेरै पर्छ, अब उसको किशोर अवस्था नै हुन्छ, अब छोराछोरी त्यसो अब बिहे गरेपछि अब छोराछोरी पाउने भन्ने हुन्छ, अब छोराछोरी पाएपछि आफ्नो स्वास्थ्य बिग्रिन्छ, आफ्नो पढाइ बिग्रिन्छ एक त, अनि आफ्नो भविष्य नै अन्धकार हुन्छ नि त, अब अनि घरबार स्याहार्यो त्यस्तैमा जिन्दगी बित्छ, घरबार स्याहार्यो छोराछोरी स्याहार्यो त्यस्तैमा जिन्दगी बित्छ, अब आफूले भनेको जस्तो लाउन नि पाउँदैन, आफूले भनेको जस्तो खान नि पाउँदैन, अनि अरूको अन्डरमा रहेर चाहिँ काम गर्नुपर्ने, अरूले जे भनेको त्यही मान्नुपर्ने, अब श्रीमान भएपछि श्रीमानले जहाँ जहाँ भन्दा जानी, बस भन्दा बस्ने, उठ भन्दा उठ्ने, त्यस्तो समस्याहरू चाहिँ धेरै पर्छ। अब अलि 20 वर्ष पुगेपछि अब आफ्नै खुट्टामा आफै उभिएपछि बिहा गरेको भए त, अब आफ्नै कमाइ खाने भए त, अब उसले जे भनेको त्यही गर्नु पर्दैन थियो नि त, अनि मैले नै कमाउन सक्छु, म आफै अगाडि बढ्न सक्छु भन्ने कुराहरू आउँथ्यो नि त।
अनि अर्को कुरा चाहिँ समस्या चाहिँ के देखेको छ भने, मैले चाहिँ अब 15-16 वर्षमा बिहा गर्यो होइन, अब 17-18 वर्षमा बच्चा जन्मिन्छ, त्यसपछि 20-21मा बच्चा अलि हुर्किन्छ, त्यो बेलामा चाहिँ अब पुरुषहरू अब केटालाई केटी मन नपर्ने, केटीलाई केटा मन नपर्ने, त्यो कारणले पनि धेरै कुराहरू चाहिँ सम्बन्धहरू चाहिँ विच्छेद भइरहेको अवस्था छ कि, अब पछि अब सम्बन्ध विच्छेद भयो होइन, अब त्यो उनीहरूको इच्छा भएन, छुट्यो ठिकै छ, त्यो जुन बच्चा छ नि त त्यसको चाहिँ भविष्यहरू चाहिँ धेरै नै बिग्रिरहेको छ,
भविष्य चाहिँ विचलित अवस्थामा रहेको छ,
बच्चा मात्रै विचलित भइरहेको अवस्था पनि धेरै देखेको छ,
बाउ एकातिर आमा एकातिर छोराछोरीको चाहिँ विचलित भएको अवस्था चाहिँ धेरै,
बाल विवाहले होइन,
हजुर
उमेर नपुग्दै विवाह हुँदा, पढाइ छोडेर विवाह हुँदा, दुईजनाको जिन्दगीको कुरा त भइहाल्यो, छोड्ने नछोड्ने कुरा भन्दा त्यो जन्मेको बच्चाको भविष्य पनि अन्यल भयो होइन, बाबा आमाको माया बाट होइन अनि जुन एउटा सहयोग साथ हुन्छ त्योबाट टाढिनु पर्दाखेरि कति असर पर्दो रहेछ।
अब छिटै बिहे गरेपछि बच्चाहरू हुन्छ, अब आफूले भने जस्तो खाना नि पाउँदैन, पहाडतिर अब धेरै कामहरू हुन्छ अनि धेरै तनावहरू धेरै हुने छ।
एकछिनको रमाइलोले होइन एकछिनको खुसी खोज्दाखेरि जिन्दगीभरको नरमाइलो फेरि त्यो आफ्नो लागि मात्र हुँदो रहेछ, आफ्नो परिवारको लागि आफ्नो सन्तानको लागि पनि हुँदो रहेछ। आफ्नो भविष्यको कुरा त भइहाल्यो होइन, आफ्नो शरीरको कुरा मनको कुरा कति कुरा जोडिन्छ नि त बिहासँग। बिहा भनेको त ठुलो निर्णय हो नि त, बिहा गर्ने भनेको जिन्दगीको सबैभन्दा ठुलो निर्णय हो। सोध खोज बुझ उमेर भएपछि होइन, यहाँहरूले भन्नुभयो नि त आत्मनिर्भर भएपछि बिहा गर्नु र उमेर नपुग्दै आफ्नो पढाइ छोडेर बिहा गर्नुमा त धेरै फरक पर्दो रहेछ भनेर अहिले यो कुरा पनि तपाईँहरूले सिकाइरहनु भएको छ।
हामीले चाहिँ अब यस्तो कुरा चाहिँ घुमाइफिराइ भन्नुपर्ने जरुरत चाहिँ छैन कि, किनभने आफ्नै गाउँतिर उदाहरण छ नि त। अब तिमी चाहिँ यस्तो हुन्छ यसरी बिहा गर्यो भने चाहिँ अहिले नै बिहा नगर, कमसेकम गरे पनि बिस कटेसी गर, किनभने बिस कटेसी गर भन्नुको मुख्य कारण चाहिँ मलाई चाहिँ अहिले आएर बुझिरहेको छु कि, अब पन्ध्रदेखि अब सोह्र सत्र अठारसम्म चाहिँ अब धेरै बिहा गर्ने इच्छा हुँदो रहेछ होइन, तर त्यो कटिसकेपछि चाहिँ आफ्नो लागि सोच्ने मौका पाउँछ नि त। त्यही भएर चाहिँ
निर्णय लिने उमेर पनि भयो नि त, मेरो लागि कि राम्रो हुन्छ
कि नराम्रो हुन्छ भनेर बुझ्ने उमेर
समय पाउँछ, पर्याप्त समय हुन्छ। त्यही कारण चाहिँ म चाहिँ त्यही भन्छु, अनि साथसाथै चाहिँ अबको तालिमहरूमा चाहिँ जुन हामी संस्था अन्तर्गत छौँ उहाँहरूलाई चाहिँ यही कुरामा चाहिँ अघि बढाउन पनि हामीले चाहिँ केही मात्रामा चाहिँ झकझकाइरहेको छौँ।
यो समय रेडियो नेपाल सुनिरहनु भएको छ भने कार्यक्रम आजका नारी सुनाइरहेछौ। महिला सवालका विविध विषयवस्तु उठान गर्ने क्रममै आज हामीसँग युवा पुस्ताका दुई छोरीहरू हुनुहुन्छ, जो काठमाडौँ चन्द्रगिरी नगरपालिकाको मसिने तामाङ गाउँबाट आउनु भएको छ। काठमाडौँ चन्द्रगिरी नगरपालिकाको मसिने तामाङ गाउँलाई काठमाडौँको कर्णाली भनेर पनि चिनिन्छ, किनकि अलिकति विकट पछि परेको गरिबी होइन शिक्षा स्वास्थ्य सबै कुराको अभाव भएको हुनाले त्यहाँ पनि सानो अवसर हाम्रो छोरीहरूले पढ्ने अवसर पाउनुभयो। आज तिनै छोरीहरू आफूले पढेर जानेर बुझेर आफ्नो गाउँलाई सिक्दै सिकाउँदै हुनुहुन्छ, अहिले आफ्नो आमा पुस्तालाई सिकाउँदै हुनुहुन्छ, दाजुभाइलाई केही कुरा भन्दै हुनुहुन्छ नि त होइन। ती तामाङ गाउँको दुईजना सरिता तामाङ र सृजना तामाङ हामीसँग हुनुहुन्छ, जो अहिले स्नातकमा अध्ययनरत हुनुहुन्छ, उच्च शिक्षा लिँदै हुनुहुन्छ र त्यो मसिने गाउँको शिक्षालाई निरन्तरता दिने उच्च शिक्षा हासिल गर्ने थोरै छोरीहरूमा पर्नुहुन्छ। अहिलेको लागि त दुईजना मात्र हुनुहुन्छ होइन स्नातक तहसम्म अध्ययन गर्ने, र उहाँहरूले सामाजिक संघ संस्थाबाट तालिम लिनुभयो। त्यो तालिम लिनलाई पनि एउटा कुरा जोड्न मन लागेको के भने नि, आर्थिक कुरा कति महत्वपूर्ण हुने रहेछ भनेर। त्यो तालिममा आउनलाई पनि पैसा त चाहियो नि त होइन, घरको मान्छेहरूले पैसा छैन तिम्रो पैसा भए जाऊ भन्नुभयो, तपाईँहरूले अरूको खेतबारीमा गएर काम गरेको जुन पैसा थियो बचाएर राखेको त्यो पैसा थियो, यो पैसाले जान सक्छु भन्ने आर्थ त आयो नि त। भनेपछि अर्थ पैसा कति महत्वपूर्ण हुने रहेछ होइन,
पैसाले चाहिँ अब धेरै महत्वपूर्ण चाहिँ भूमिका खेल्छ शिक्षा स्वास्थ्य लगायत सम्पूर्ण क्षेत्रमा।
आँट पनि आउँदो रहेछ,
पैसा भएपछि आफूसँग पैसा भएपछि आँट आउँछ,
मुठीमा पैसा हुनु भनेको कति ठुलो कुरा हो होइन, तर त्यो मुठीमा आएको पैसालाई कहाँनिर प्रयोग गर्ने, लगानी गर्ने, बचत गर्ने, त्यो चाहिँ फेरि अर्को सबभन्दा ठुलो कुरा हो नि त। यस सम्बन्धी पनि कुरा सिक्नु भएको छ।
अब त्यो कुरा चाहिँ तालिममा नै थोरै आएको थियो, तर त्यो कुरा चाहिँ अब पहिलादेखि नै अब आर्थिक अभाव भइसकेपछि होइन पैसाको चाहिँ
बुझिँदो रहेछ,
महत्व चाहिँ बुझिँदो रहेछ भन्ने कुराहरू चाहिँ भएको छ।
सरिता त कालीदेवी युवा कृषक समूहमा पनि आबद्ध हुनुहुन्छ नि होइन, त्यो समूहले चाहिँ के गर्छ?
त्यो समूहहरूले चाहिँ अब गाउँको युवाहरूले चाहिँ अब जुन हामी चाहिँ कृषिमा आधारित छौँ नि त, अब कृषिमा चाहिँ अब पहिला सुरु सुरुमा चाहिँ अब पैसा नहुँदा नि अब लगानी चाहियो, तरकारी लगाउनको लागि नि अब मलहरू किन्नु पर्यो होइन, अब बिउहरू किन्नु पर्यो, त्यसको लागि नि अब घरमा पैसा नभएपछि त कसरी किन्ने, अरूसँग सागपट्टि माग्नलाई नि धेरै हुँदैन, त्यही अनुसार चाहिँ अब थोरै थोरै पैसाहरू चाहिँ जम्मा गरेर अब ऋण दिने थोरै ब्याजमा होइन, त्यो जम्मा गरेको पैसा नि अब केही समयको लागि चाहिँ राखेर त्यसको नि ब्याजहरू चाहिँ प्रदान गर्ने गर्छ त्यस समूहले चाहिँ। अनि त्यसै अन्तर्गत चाहिँ मैले पनि अब त्यसमा चाहिँ आफ्नो केही बचतहरू चाहिँ लगाएको छु, मेरो घरबाट नि हामी चाहिँ घरमा चाहिँ अहिले चारजना छौँ, तिनजनाको चाहिँ त्यहाँ बचत पनि छ। अब कतै पनि आर्थिक अवस्था आर्थिक स्रोत नभइसकेपछि त्यो ठाउँबाट चाहिँ निकाल्न सकिन्छ, त्यहाँबाट चाहिँ निकालेर केही न केही गर्न सकिन्छ भन्ने कुरा चाहिँ आठ चाहिँ आउँदो रहेछ।
बचत भनेको कति ठुलो कुरा हो, त्यो पनि उमेरमै बचत गर्न सिक्नु भएको छ, बाध्यताले आवश्यकताले सिकायो भनौँ न होइन। दुवैजना युवामा पढ्नुहुन्छ, 20-21 वर्षभित्रको होइन, आफ्नो कुरा परिवारले, समाजले, देशले, शिक्षकले, कलेजले, स्कुलले यो कुरा बुझिदिए हुन्थ्यो, त्यस्तो चाहिँ पटक पटक लाग्छ
जस्तै लाग्थ्यो। अब मुख्य गरी चाहिँ अब परिवारबाटै सुरु हुन्छ नि त, अब परिवारमा चाहिँ अब कतिपय कुराहरू चाहिँ अब आर्थिक कुरालाई नै धेरै नै महत्त्वपूर्ण भूमिका खेल्छ कि। अब सुरुमै भनेको थियो नि त आफ्नो पैसा भए होइन, अब यो गर्न सकिन्छ त्यो गर्न सकिन्छ भन्ने कुराहरू। तर अब त्यो ठाउँमा अब उहाँहरूले केही न केही चाहिँ आफ्नो छोराछोरीको लागि भए नि होइन राख्नु भएको भए, छुट्याउनु भएको भए छोराछोरीले नि कति सहयोग हुन्थ्यो नि त होइन। अब आफैले कमाएर आफैले मात्रै गरिरहनु पर्दा चाहिँ कतिपय अवस्थामा चाहिँ ह्या बरु यस्तै रहेछ, यो आफूले कमाएर नि नभ्याउने रहेछ, बरु बिहा नै गरिदिउँ जस्तो पनि हुन्थ्यो कि। अब त्यस्तो अवस्थामा चाहिँ परिवारले चाहिँ आर्थिक रूपमा चाहिँ केही न केही भए नि, अब धेरै त नसकेला केही न केही भए नि आठ चाहिँ दिनुपर्छ जस्तो चाहिँ लाग्थ्यो, त्यो कुरा चाहिँ दिए हुन्थ्यो जस्तो लाग्छ।
त्यस्तो कुरामा चाहिँ अब अनि अब कहिले कहीँ त मलाई त खाजा खानालाई नि पैसा हुँदैन थियो कि, त्यस्तो अवस्थामा नि थियो म। अनि त्यसपछि बिस्तारै अब बढ्दै गयो, अब पढ्दै गयो, अनि आफ्नो त्यस्तो अवस्था सम्झिँदा
चाहिँ
आर्थिक अवस्थाले निकै महत्त्वपूर्ण भूमिका खेल्छ।
अनि यस्तो कुरामा चाहिँ अब जस्तै हाम्रो मात्रै समस्या होइन यो चाहिँ होइन, अब धेरै अब हाम्रो ठाउँमा त्यति छ भने अरू ठाउँमा पनि धेरै कुराहरू छ होइन। अब स्कुलहरूले चाहिँ के गर्नु चाहिँ सकिन्छ भने अब जस्तै विद्यालयमा चाहिँ अब कतिपय बालबालिकाले चाहिँ अब सरकारी स्कुलबाट पनि होइन अब ड्रेस नभएकै अब ड्रेस लगाएर किन नआइस्, जुत्ता लगाएर किन नआइस् भनेर चाहिँ अब के अरे पठाएर हुन्छ नि त, भर्ना पनि नलिने, अब आजदेखि नबस भोलि लगाएर आइज भन्ने कुराहरू पनि त छ नि। अब उहाँहरूले चाहिँ अब धेरै केही पनि गर्न नसके पनि अब घरको अवस्था हेरेर होइन घरमा बरू घर घरमा जाने के कस्तो रहेछ अवस्था बुझ्ने, त्यो त प्रत्यक्ष हुन्छ नि त, कतिले लुकाएको पनि हुनसक्छ, त्यो कुराहरू चाहिँ प्रत्यक्ष हेरेर चाहिँ उहाँहरूले चाहिँ अब त्यो बालबच्चालाई चाहिँ अब कसरी चाहिँ छात्रवृत्ति दिन सकिन्छ भन्ने कुराहरू चाहिँ जोड दिनुपर्छ जस्तो लाग्छ। कतिपय अवस्थामा चाहिँ अब छात्रवृत्ति नदिने होइन पढाइको आधारमा नै दिइरहेको हुन्छ होइन, अब कतिपयले चाहिँ अब त्यही पैसाकै कारणले राम्रोसँग पढ्न नसके पनि त हुनसक्छ नि त होइन। पैसा नभएपछि आफूसँग बुवा आमाको धेरै ख्याल राख्ने समय पनि हुँदैन, अनि सँगसँगै अब आफ्नो पनि कसरी कमाउने भन्ने मात्रै दिमागमा हुन्छ, त्यो सँगसँगै आफूले चाहिँ भनेको जस्तो स्रोत साधनहरू नपाइसकेपछि चाहिँ पढाइमा ध्यान हुँदैन नि त,
अरू कुरा खोज्न थालिन्छ होइन। त्यही बेलामा कोही कसैले ललाई फकाई गर्न सक्छ, लोभ लालच देखाउन सक्छ। आज यो कुरा गरिरहँदा हामी तिनैजनाको आँखा रसिलो भयो है, सृजनाको आँसु झरिरहेको छ, सरिताको आँखामा आँसु टलपल छ। हामी छोरीहरूले कति सङ्घर्ष गर्नुपर्ने भन्ने कुरा पनि पटक पटक आउँछ होला नि त होइन, पढ्नकै लागि के सानो अवसरको लागि कति दुःख गर्नुपर्ने भन्ने कुरा आउँछ। यस्तो बेलामा फेरि के कुराले त्यस्तो आँट दियो दुवैजना छोरीहरू स्वाभिमानी रूपमा अगाडि बढिरहनु भएको छ नि, जब जब गाह्रो हुन्छ के कुराले अगाडि बढ्नुपर्छ जस्तो लाग्छ?
अब टुवेल्भसम्म चाहिँ अब घरकाले नि म जसरी भए नि जे गरेर भए नि म खानै नखाइकन नि म तिमीलाई पढाउँछु भन्ने भन्नुभयो नि त, त्यति अभिभावकले त्यति बोलिदिँदा मात्रै पनि अब धेरै अब बल मिल्दो रहेछ अनि त्यति चाहिँ पढाउनु हुन्छ भन्यो। अनि त्यसपछि जुन हामीले सङ्घ संस्थाबाट लिइरहेको तालिम छ नि त्यो तालिम आयो, त्यस तालिमबाट चाहिँ अब यो तालिमको विषयले चाहिँ म जुन ठाउँमा समस्या आउँछ जुन समस्याले चाहिँ यसरी चाहिँ म समाधान गर्छु है भनेर चाहिँ भन्नलाई हुँदो रहेछ। त्यसपछि
जस्तो यहाँले त तालिम लिनुभएको थियो, थाहा भएर अगाडि बढ्न सजिलो भयो नि त, कतिलाई त आर्थिक अभावकै कारणले पढाइ छोड्नु पर्यो होला, पढाइ छोड्ने बित्तिकै विवाह गर्नु पर्यो होला होइन, विवाह गर्ने बित्तिकै बच्चा जन्माउनु पर्यो होला, त्यसपछि घरैसी झमेला, कामको बोझ होइन, सन्तानको स्याहार, अरूलाई सेवा गर्दा रिजाउँदामै आफ्नो जिन्दगी के हो नभनिकन अरूको जिन्दगी हेरेर यस्तो भए हुन्थ्यो भनेर भन्दा भन्दै जिन्दगी जान्छ। यहाँहरू अहिले सामाजिक अभियानमा पाइला चाल्दै हुनुहुन्छ, केही सिकिरहनु भएको छ, केही सिकाइरहनु भएको छ, अब त जिन्दगी आफ्नो हिसाबले चलाउन सक्छु जस्तो लाग्छ अब अहिले?
लाग्छ, केही समयपछि हाम्रो नि विवाह हुन्छ पक्कै, अब आफूले भने जस्तो कमाउन सकिएला नसकिएला, तर विवाह भइसकेपछि चाहिँ अब कसैको छोराले चाहिँ होइन अब तिमीले यस्तो भयो उस्तो भयो तिमीले कमाउन सकेन एन त्यान भनेर चाहिँ केही गरी चाहिँ हामीले चाहिँ नराम्रो भन्न सक्यो भन्न थाल्यो गर्न थाल्यो भने चाहिँ आफ्नो लागि चाहिँ आफै कमाउँछु भनेर चाहिँ त्यो ठाउँबाट चाहिँ जुन नर्क हुन्छ नि त त्यो ठाउँमा चाहिँ निस्किन सक्छु भन्ने चाहिँ आँट छ।
अनि आफ्नो अधिकार अब अर्काको घरमा गएपछि त अब अर्काको अन्डरमा बस्नुपर्छ, त्यस्तो अवस्थामा चाहिँ अब आफ्नो अधिकार थाहा पाइसकेपछि मेरो नि यस्तो अधिकार छ, मैले नि यहाँ गएर चाहिँ लडेर चाहिँ खान सक्छु भन्ने अवस्थामा चाहिँ हुन्छ नि त, अब त्यस्तो अवस्थामा चाहिँ पुग्न सक्ने अवस्था छ अहिले।
आफूले आफूलाई बुझेको, आफ्नो जिन्दगीलाई बुझेको र भोलि केही समस्या आयो भने त्यसलाई सहेर होइन त्यसको समाधानपट्टि लाग्छु भन्ने अहिलेको नवयुवा पुस्ता हो, यो पुस्ताहरूको यो विचारले अप्ठ्यारो छ। अप्ठ्यारोबाट माथि उठेर हाम्रा छोरीहरू आफ्नो बाटो आफै बनाउँदै हुनुहुन्छ, केही बुझ्दै केही सिकाउँदै अगाडि बढी पनि रहनु भएको छ यिनै युवा पुस्ता मध्ये, जो असाध्यै अप्ठ्यारो भूगोलबाट अवस्थाबाट माथि उठ्नु भएको छ, केही सिक्ने सिकाउने सानो अवसरलाई एकदम सदुपयोग गरेको, तालिमको सानो अवसर, शिक्षा प्राप्त गरेको अवसर, त्यो अवसरलाई सक्दो उपयोग गर्दै अगाडि बढिरहनु भएको छ। ती धेरै हाम्रो नेपाली समाजका ग्रामीण समुदाय स्तरका हाम्रा छोरीहरूको दुई प्रतिनिधि पात्र आज हामीसँग हुनुहुन्छ। तपाईँहरू जस्तो कति छोरीहरू हुनुहुन्छ होला जसले आज तपाईँहरूको कुरा सुन्दै गर्दा आफैले कमाउँदै पढ्दै गरे भनेर भन्नुभयो, कति अप्ठ्यारो स्थितिबाट माथि आए भनेर भन्नुभयो, यो कुराहरूले धेरै सिक्न मद्दत पनि गर्यो।
मद्दतको साथसाथै मलाई चाहिँ त्यही कुराले पनि हौसला मिल्यो होइन। अब जस्तै दिदीको घरबार नै बिग्रियो, अब त्यही बेलामा ठ्याक्कै होइन, त्यही बेलामा चाहिँ म 9 क्लासमा थिएँ होइन, सुरु सुरुमा मैले सुरुमै भनेको थिएँ मेरो पढाइ चाहिँ राम्रो थिएन भनेर, तीनवटा विषयमा त धेरै हाइएस्ट मार्क भनेको दुई नम्बर मात्रै आउँथ्यो, मेरो पढाइ पनि खत्तम थियो। अनि त्यो बेलामा चाहिँ म 9 क्लासमा थियो जब सुरु सुरुमा हुँदा, अनि दाई विदेश गयो, अब दाई विदेश जाँदा दाईको पढाइ राम्रो थिएन, अब पढ्न नै पाएन, कमाउन गएको मान्छे हप्ता दुई हप्ताभित्र नै फर्केर आयो। त्यसपछि चाहिँ मलाई के लाग्यो भने अब त्यो ठाउँमा चाहिँ म एउटा पढेको मान्छे भएको भए होइन केही न केही त गर्न सक्थ्यो नि त होइन, त्यो मान्छेले चाहिँ त्यहाँको मान्छेले चाहिँ जाऊ भन्दा जाने बस भन्दा बस्ने त गर्नु पर्दैन थिएन नि त। त्यही बेला चाहिँ दिदी पनि कन्ट्याक्टमा आयो, अनि दिदीले पनि रुँदै भन्नुभयो तिमीले चाहिँ राम्रोसँग पढाएको मान्छे हामीले चाहिँ तिमीलाई सहयोग गर्छौ भन्नुभयो। त्यसपछि चाहिँ मेरो आँखा आँसु होइन झार्दै म चाहिँ पढ्न थालेँ क्या। त्यसपछि मैले चाहिँ दुःख गरेर पढेँ, अनि 9 क्लासमा चाहिँ ठिक ठिकै नम्बर आयो, पहिला सुरुमा नपढ्ने मान्छेले पछि राम्रै नम्बर ल्यायो, त्यसमा नि अब म खुसी भएँ होइन। आफूले चाहिँ गर्दै गएपछि साथ दिने मान्छेहरू पनि आउँदो रहेछ के, अब कतिपय अवस्थामा चाहिँ हामीले चाहिँ कसैले साथ सपोर्ट गरेन भन्ने कुराहरू पनि त आउँछ नि त होइन, त्यो पनि भन्ने कुराहरू सुनिरहेछौँ, तर त्यस्तो चाहिँ हुँदैन रहेछ कि, आफू चाहिँ जस्तो बाटोमा हिँड्यो त्यस्तै मान्छेहरू चाहिँ आउँदो रहेछ, त्यस्तै मान्छेहरू चाहिँ साथ सहयोग दिने मान्छेहरू पनि आउँदो रहेछ, आफ्नो साथीहरू पनि त्यही अनुसारको बन्दै जान्छ, परिवारहरू पनि अब आफूले गर्दै गएपछि पो होइन परिवारले नै साथ दिने रहेछ भन्ने कुराहरू पनि,
आफूले आफूलाई साथ सहयोग पनि दिनु पर्दो रहेछ। कमाउनुको लागि कहिलेकाहीँ दुःख भयो भनेर कति हिँड्नु भएको होला गाउँमा, त्यस्तो धेरै हुनुहुन्छ
हुनुहुन्छ नि। जस्तै अब हाम्रै साथीहरू पनि के अब पढाइ पढ्दा पढ्दै जस्तै अब 11 क्लासमा पढ्दा पढ्दै पनि विदेशमा गयो होइन, अनि अरू साथीहरू नि अहिले हामी प्लस टू सकेको नि 12 सकेको नि, अब त्यो अन्तरालमा नि धेरै साथीहरू अब विदेश गइसके होइन, कुनै जापान कुनै अब खाडी देशमै भए नि गइसके, अनि अरू चाहिँ अब जुन चाहिँ अब बिहा गर्ने छन् होइन, बिहा गरेर अब त्यो हुँदा चाहिँ कस्तो लाग्दो रहेछ भने हामी चाहिँ नेपालमै ब्याचलर जोइन गरेर गल्ती त गरेको छैनौँ नि जस्तो लाग्दो रहेछ कि, अब मान्छे नै त हो अब होइन, छोटो समयमा चाहिँ धेरै पैसा कमाउन पाए चाहिँ कति खुसी हुन्छ होइन, अब विदेशमा गएर धेरै धेरै पैसा कमाएको देख्छौँ, अनि त्यो बेलामा चाहिँ कम्तीमा नि 12 सकेर यतिखेर गएको भए चाहिँ ऋण पनि तिरिन्थ्यो होइन, आफ्नो लागि नै जम्मा गरिन्थ्यो, यो कुरा चाहिँ हामी दुईजना जहिले भेटे नै गर्थ्यौँ कि बेला बेलामा। अनि अर्को कुरा चाहिँ हाम्रो सोचमा चाहिँ अब मेरो र उसको सोच चाहिँ अब अलिकति भए नै अब होइन परिवर्तन भएर चाहिँ अब नेपालमै केही गर्छु भनेर चाहिँ अब ब्याचलरतर्फ जोडिन गयो, तर अहिले हाम्रो उमेरको चाहिँ प्रायको चाहिँ अब करियर भनेकै त्यही विदेश जाने मात्रै छ क्या होइन, अब त्यही कुराले नि धेरै प्रभावहरू चाहिँ परिरहेछ।
हाम्रो गाउँमा चाहिँ जाने गएपछि अनि दुई तिन महिनामै फर्किने त्यस्तो हुँदा चाहिँ अब नेपालमै बसेर केही गरेको भए त त्यो दुई तिन महिना अब त केही न केही त हुन्थ्यो, तर त्यो विदेश गएर चाहिँ अब दुई तिन महिनामा नै कतिपय महिला दिदीबहिनीहरू पनि कतिपय जानु भएको छ अनि दुई तिन महिनामा नै फर्किनु भएको छ, त्यही कारणले नि अब नेपालमै बसेर केही गरेको भए त त्यसरी फर्किनुपर्ने अवस्था आफ्नो परिवारबाट बिछोडिनुपर्ने अवस्था चाहिँ आउने थिएन भन्ने कुराले।
विदेशमा नि हामीले धेरै खटेर काम गर्नुपर्छ होइन, हाम्रो ठाउँको चाहिँ होइन अरूले कमाएको देखेर चाहिँ गइरहेकोहरू छन् त, तर अब विदेशमा गएर गरेको दुःख जति चाहिँ नेपालमै गर्ने हो भने होइन आफ्नो परिवारसँगै बसेर पनि हामीले चाहिँ त्यतिको पैसा होइन आफूलाई पुग्ने पैसा कमाउन चाहिँ सकिन्छ जस्तो चाहिँ लाग्छ कि, अब विदेशै जानुपर्छ जस्तो चाहिँ मलाई चाहिँ लाग्दैन।
आफू जस्तै साथीहरूलाई के भन्नुहुन्छ?
अब जस्तो अवस्था आयो नि, जस्तो आर्थिक अवस्थादेखि अब महिलाहरूलाई पछि पर्ने, अब केही नजान्ने, महिलाहरूले केही जान्दैन भन्ने अवस्थामा पनि अब महिला दिदी बहिनीहरूले चाहिँ आफ्नो क्षेत्र ठाउँमा चाहिँ कस्तो अवसरहरू आएको छ उक्त अवसरलाई चाहिँ सही ठाउँमा प्रयोग गरेर चाहिँ अगाडि बढ्नको लागि चाहिँ अनुरोध गर्न चाहन्छु।
त्यो सँगसँगै अब जस्तै आफूले चाहिँ सक्दैन होइन, गर्दिन, अथवा मलाई चाहिँ कसैले साथै दिँदैन भन्ने कुराहरू चाहिँ दिमागबाट हटाउनु पर्छ जस्तो लाग्छ कि मुख्य कुरा चाहिँ आफूले गर्दै गएपछि पो अरूले चिन्दै जान्छ, त्यही अनुसारको अवसरहरू पनि आउँदै जान्छ, त्यही अनुसारको चाहिँ साथ सहयोगहरू पनि मिल्दै जान्छ। जस्तै म जुन कार्यरत संस्था छ नि त, त्यही संस्थामा सुरुमा तालिममा आउँदाखेरि होइन, अवसर आउँदाखेरि हामी नगएको भए अथवा गएर पनि होइन हामीले चाहिँ त्यो संस्थालाई चाहिँ राम्रोसँग नबुझेको भए उहाँहरूले हामीलाई त्यो अवसर त दिनुहुन्थेन नि त पछि पछिसम्म होइन। चिन्दै गइसकेपछि चाहिँ यो फलाने व्यक्ति चाहिँ यस्तो खालको छ है, उसलाई चाहिँ यस्तो कुरामा चाहिँ दक्ष छ है भनेर चाहिँ अवसरहरू पनि आउँछ कि, त्यही भएर चाहिँ आफूलाई चाहिँ अवसर आएन अथवा कसैले साथ दिएन भनेर चाहिँ आफूले गर्न लागेको कामहरू, आफूले बढ्न लागेको कुराहरूलाई चाहिँ नछोड्नु होला भन्न चाहन्छु।
हजुर, कस्तो राम्रो सल्लाह है, एउटा साथीले साथीलाई भनेको जस्तै कि मन बुझ्ने। आज हामीले युवा पुस्ताका दुई छोरीहरूको अहिलेसम्मको जीवन अनुभव, अहिलेसम्मको कामको अनुभव र काठमाडौँ चन्द्रगिरी नगरपालिका मसिने गाउँबाट आउनुभएको सरिता तामाङ र सृजना तामाङको अनुभवलाई, विचारलाई यहाँहरूमा आज हामीले सुनायौं। हाम्रा छोरीहरूको कुरा कति सुनाउनु बाँकी छ, छोरीहरूको कुरा कति सुन्न सक्यौं सकेनौं, कति बुझ्यौं बुझेनौं, कति बुझेर पनि नबुझे जस्तो गर्यौं, अब सुनौ छोरीहरूको कुरा। छोरीहरू अगाडि बढ्दैछन्, अगाडि बढ्दै गएका छोरीहरूलाई साथ सहयोग राज्य स्तरबाट, स्थानीय तहबाट, घर परिवार समाजबाट, संघ संस्थाबाट मिलोस्। सामाजिक कार्यमा पाइला चाल्दै गरेको दुई युवा सामाजिक अभियन्ता जेनजी युवा पुस्ताको विचारलाई आज हामीले यहाँहरूमा सुनायौं। सरिता तामाङ र सृजना तामाङ जस्तै हाम्रा कति छोरीहरू अप्ठ्यारोबाट माथि उठ्दै अगाडि बढ्नु भएको होला, त्यो अगाडि बढ्दै गरेका छोरीहरूलाई साथ सहयोग मिल्दै जाओस्। आज हाम्रो कार्यक्रममा उपस्थित भएर अनुभव हामी माझ राखिदिनु भयो, हाम्रो आदरणीय श्रोता माझ राखिदिनु भयो, यसको लागि दुवैजना सरिता र सृजनालाई कार्यक्रम आजका नारीको तर्फबाट रेडियो नेपाल परिवारको तर्फबाट धेरै धेरै धन्यवाद।
र सँगसँगै हजुरहरूलाई पनि धन्यवाद। हाम्रो आवाज चाहिँ अब कतैमा पनि पुग्न नसकेको आवाजलाई चाहिँ तपाईँहरूले चाहिँ आज अवसर दिनुभयो पुर्याउने चाहिँ, त्यसको लागि
हजुरहरूलाई रेडियो नेपाललाई चाहिँ धेरै धेरै धन्यवाद। मेरो चाहिँ पहिलो अन्तर्वार्ता हो कि यो, अब आज आएर यहाँ सुनाउँदा आफ्नो मन नि हल्का भएको जस्तो लाग्यो।
यो धन्यवादसँग एउटा आत्मीयता रहेको छ, साथ रहेको छ र युवाको जोश जाँगर, अपेक्षा, आशा, विश्वास पनि जोडिएको छ। यस्तै आशा, विश्वास र भरोसालाई जोड्नको लागि, सफलताका कथा र अनुभवलाई यहाँहरूमा सुनाउनको लागि, महिला सवालका विविध विषयको उठान गर्ने क्रममा कार्यक्रम आजका नारीको अर्को श्रृंखला यहाँहरूमा सुनाउन हामी अर्को साताको बुधबार फेरि बुधबारको बिहानी यहाँहरूमा आज उपस्थित हुने नै छौ। विदा हुनुभन्दा अगाडि जानकारी गराउँछु, हाम्रो यो कार्यक्रम सुनिरहनु भएको छ भने हाम्रो कार्यक्रम सुनिसकेपछि यहाँहरूको प्रतिक्रिया, सल्लाह, सुझावको लागि हामीलाई इमेल मार्फत सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना रहेको छ cb.rnprogram@gmail.com। यो जानकारीसँगै आजको लागि भने विदा माग्नुपर्ने समय भएको छ। प्राविधिक साथी मिनर्वा बज्राचार्यलाई धन्यवाद दिँदै म चन्दा विष्ट पनि कार्यक्रम आजका नारीको यो श्रृंखलाबाट विदा माग्छु। नमस्कार, शुभ दिन।
छोरी, यो तिम्रो न्यायको आवाज हो, सहअस्तित्वको आवाज हो, सम्मानको आवाज हो।
अम्बिका ओ म बन्न सक्छु देविका म बन्न सक्छु का